नमस्कार, हार्दिक स्वागत छ यहाँहरू सम्पूर्णलाई। प्रदेश नम्बर 7 को आवाज हो यो दिनेश एफएम 93.8 मेगाहर्जमा कार्यक्रम तातो बहसको पर्खाइमा रहनुभएका यहाँहरू सम्पूर्णलाई हार्दिक स्वागत गर्न चाहन्छु। कार्यक्रम पस्ता मनव राजधानुक हामी दिनु विभिन्न विषयमा चर्चा परिचर्चा बहस गर्छौँ, छलफल गर्छौँ, कुराकानी गर्छौँ। र यतिखेर हामीले पछिल्लो समय करिब 2-3 दिनदेखि हामीले बहस गरिरहेका छौँ सुदूरपश्चिमका 15 सामुदायिक कलेजहरू यतिखेर सुपर विश्वविद्यालयको आङ्गिक कलेजको रूपमा अगाडि बढाउने भन्ने कुराहरू अगाडि बढिरहँदा अहिलेको अवस्थामा जुन किसिमले बहस चर्चाको विषय बनेको छ यो विषयमा हामी निरन्तर बहस गरिरहेका छौँ। वास्तवमै सबैको बहसको विषय बन्न आवश्यक पनि छ। आज राज्यको लगानी भित्रिँदै गर्दा किन हामी सशङ्कित बन्यौँ त, किन हामी पछाडि पऱ्यौँ त भन्ने बेला बखतमा हामीले बहस गऱ्यौँ। वास्तवमै आज राज्यको लगानी आइरहँदा हाम्रा बेला बखतमा विश्लेषणहरू आफ्नै किसिमले हुन थाले। यो विषयमा हामीले बहस गर्न आवश्यक ठान्यौँ र हिजो र अस्ति पनि गऱ्यौँ। र आज हामी सुदूरपश्चिमका प्रभावशाली नेता, विभिन्न पार्टीका शीर्षस्थ नेतासँग हामीले चर्चा गर्दैछौँ। वास्तवमै सुदूरपश्चिम विश्वविद्यालय बनाउनु कतिको आवश्यक थियो हिजो, र आज हामी सामुदायिक कलेजलाई जसरी संस्थागत रूपमा आङ्गिक कलेजको रूपमा अगाडि बढाउन खोज्दैछौँ यो विषयमा किन विपत्ति या भनौँ आपत्ति जनाइरहनु भएको छ त काङ्ग्रेसका नेताहरू, केही छिनपछि हामी पुष्करनाथ ओझासँग कुराकानी गर्छौँ। भने यतिखेर हाम्रो बिचमा हुनुहुन्छ नेकपा एमालेका प्रभावशाली नेता, प्रदेश नम्बर 7 का संयोजक, नेकपा एमालेका उपाध्यक्ष, पूर्व उप प्रधानमन्त्री भीम रावल यतिखेर हाम्रो बिचमा हुनुहुन्छ। उहाँलाई म वेलकम गर्छु। भीम रावलजी, यहाँलाई स्वागत छ कार्यक्रम तातो बहसमा।
धन्यवाद।
आराम हुनुहुन्छ सर? यस अहिले भर्खरै मात्र तपाईँ सुदूरपश्चिम आउनु भएको छ, प्रदेश नम्बर 7 विभिन्न कार्यक्रममा सरिक भइरहँदा यहाँ चर्चा परिचर्चा र बहसको विषय बनेको छ। सुदूरपश्चिममा जुन विश्वविद्यालय स्थापनाका लागि 2064-65 हामीले आन्दोलन गऱ्यौँ, सुदूरपश्चिममा विश्वविद्यालय स्थापना भयो, तपाईँको ठुलो योगदान छ सर। आज विश्वविद्यालय स्थापना भयो, धेरैले अहिले सामुदायिक कलेजहरू जसरी आङ्गिक रूपमा अगाडि बढ्नुपर्छ भन्ने विश्लेषणहरू भइरहेको छ, चर्चा परिचर्चा र बहस भइरहेछ, तर पनि कैलाली बहुमुखी क्याम्पसलाई लगिनु हुँदैन भन्ने विषय चाहिँ बेला बखतमा उठ्न थाले, टिकापुर मल्टिपल क्याम्पसलाई लगिनु हुँदैन भन्ने कुराहरू उठ्न थाले, यो वास्तविकता के हो सर, यहाँले कसरी बुझ्नु भएको छ भीमरालजी?
यी क्याम्पसहरू त्यसको आङ्गिक क्याम्पस बन्नु हुँदैन भन्ने तर्क कसले किन के कारणले दिइरहेको छ यो त्यति मलाई स्पष्ट छैन। तर म एउटा कुरा के भन्न सक्छु भने सुदूरपश्चिम विकास क्षेत्र त्यति बेलाको अहिलेको प्रदेश नम्बर 7 जसरी पछाडि परेको छ र जसरी 40% गरिबीमा बाँचेको छ, यसले राज्यको बजेटमा उचित हिस्सा पाउनुपर्छ भनेर हामीले निरन्तर आवाज उठाएका छौँ र यो प्रदेशका जनताको आवाज हो। त्यसकारण हामीले कतिसम्म भनेका छौँ भने 15 वर्षसम्म यो क्षेत्रका सबै उद्योग व्यवसायले कर छुट पाउनु पर्छ भन्ने समेत हामीले आवाज उठाएका छौँ र उद्योग वाणिज्य सङ्घका पदाधिकारीहरूले यो कुरालाई प्रत्येक आफ्ना कार्यक्रमहरूमा उठाइरहनु भएको छ र हामीले समर्थन गरेका छौँ। यस्तो स्थितिमा राज्य कोषबाट यो ठाउँमा निजी क्षेत्रमा सञ्चालित क्याम्पसहरू जो समुदायको लागि ठुलो बोझ बनेका छन्, उनीहरूले ठुलो लगानी गर्नु परिरहेको छ, ती क्याम्पसहरूमा समेत केन्द्रीय स्तरबाट अब राज्यले लगानी गर्नुपर्छ भन्दा त्यो गर्नु हुँदैन भनेर यदि कसैले तर्क दिन्छ भने त्यो तर्क किन दिइरहेको छ, यो ठाउँको विकासको लागि हो कि, यो ठाउँमा उनीहरूको बजेट ल्याउनुको लागि हो कि, या त्यो क्याम्पसहरूमा कुनै निहित स्वार्थ पूर्ति गर्नको लागि, त्यहाँको साधन स्रोतलाई आफ्नो व्यक्तिगत स्वार्थमा दोहन गर्नको लागि कसैले भनिरहेको छ, म यो बुझिरहेको छैन। हेर्नुहोस्, किन के कारणले त्यस्तो तर्क दिएको छ? जस्तो अहिले काठमाडौँमा हेर्नुहोस्, पूर्वाञ्चलमा हेर्नुहोस्, त्यहाँ हाम्रो अहिलेको प्रदेश नम्बर 7 भन्दा धेरै बढी कलेजहरू क्याम्पसहरू ती आङ्गिक रूपमा रहेका छन्, तिनमा राज्यको करोडौँ रुपियाँ जान्छ। हामीले सरकारमा छँदा जम्मी 19 करोड छुट्याएका छौँ, 15 क्याम्पस आङ्गिक क्याम्पस हुनुपर्छ भनेर यहाँका प्राध्यापक यहाँका जनताको आवाजलाई ध्यानमा राखेर, तर अहिलेको सरकारले अन्य त्यसलाई घटाएर केवल 12 करोड मात्रै ल्याएको छ। हेर्नुहोस्, जबकि 19 करोडलाई बढाएर त्यो 50 करोड पुर्याउनु पर्ने, 1 अरब पुर्याउनु पर्थ्यो। त्यसकारण राज्य कोषबाट आउने रकम यहाँका जनताको लागि त्यसलाई लगानी गर्नुपर्छ, यहाँका क्याम्पसहरूले त्यसको हिस्सा पाउनुपर्छ भन्दा त्यो पाउनु हुँदैन भनेर कसैले तर्क दिन्छ भने त्यो तर्क के हो, किन दिएको हो, कुन स्वार्थबाट प्रेरित छ, यसको चाहिँ यहाँहरू जस्तोले अनुसन्धान गरेर बाहिर ल्याइदिनु।
वास्तवमा यो बाहिर ल्याउने प्रयास गरिरहेको छ सर। हिजो मैले टेलिफोन गरेको छु पुष्करनाथ ओझाजीले, मेरो चुनावी एजेन्डा कैलाली बहुमुखी क्याम्पस हो भनेर अब एकैछिनमा उहाँले अन्तर्वार्ता दिँदै हुनुहुन्छ हामीलाई। यो अवस्था हेर्दा तपाईँलाई के लाग्छ भीमरावलजी, सुदूरपश्चिम विश्वविद्यालयमा हाम्रा अहिलेका जुन सामुदायिक कलेज जाँदा यस क्षेत्रका जनताले कस्तो शिक्षा प्राप्त गर्छन् कि हाम्रो सर्टिफिकेट बिक्री हुँदैन बजारमा?
त्रिभुवन विश्वविद्यालय वा हाम्रा अहिलेका विश्वविद्यालयहरू क्रमशः विकासको बाटोमा अगाडि बढेका छन्। कुनै निजी व्यक्तिले चलायो भने त्यसको सर्टिफिकेट बिक्री हुने, राज्यले त्यसलाई सहयोग गर्यो भने, राज्यको एउटा दायराभित्र त्यो आयो भने त्यसले राष्ट्रिय अन्तर्राष्ट्रिय मान्यता नपाउने भन्ने कुरा हास्यास्पद छ। मूल कुरो के हो भने हाम्रा विद्यालय र कलेजहरूलाई हामी कुन शिक्षाको स्तरमा कायम गर्छौँ, त्यहाँ आफ्ना निहित स्वार्थहरू अनेक राजनीतिक स्वार्थहरूलाई भित्र्याएर त्यसलाई कमजोर बनाउँछौँ कि त्यहाँको पढाइको स्तर राम्रो बनाउँछौँ, त्यहाँका प्राध्यापकहरूलाई छनौट गर्दा हामी एकदमै योग्य व्यक्तिहरूलाई ल्याउँछौँ कि आफ्ना नाता गोता आफ्ना अघि पछि लाग्ने मान्छेहरू ल्याउँछौँ, त्यो कुरामा यो निर्भर हुन्छ। त्यस कारणले गर्दा अब कसैले यो विषयलाई लिएर राजनीतिक म कार्यसूची बनाउँछु, म चाहिँ राजनीतिको विषय बनाउँछु भन्छ भने यहाँभन्दा हेर्नुहोस्, यहाँभन्दा यो चिन्ताको विषय, यहाँभन्दा खेतजनको विषय अरू हुन सक्दैनन्। क्याम्पसको विषय यो राजनीतिक विषय हुनुहुँदैन, यो त प्राज्ञिक क्षेत्रमा हाम्रो देशलाई शैक्षिक क्षेत्रमा अगाडि बढाउने, जनताको स्तरलाई माथि उठाउने र राज्यको कोषलाई हाम्रो यो प्रदेश नम्बर 7 अत्यधिक प्रभावित गर्ने, उपयोग गर्ने कुरासँग सम्बन्धित छ।
जस्तै अहिले यो भीमरावलजी यहाँले भनिरहँदा धेरैले के भन्छन् भने कैलाली बहुमुखी क्याम्पसको भौतिक पूर्वाधारदेखि लिएर जमिन जमिनहरू हामीसँग छ, त्यस्तै टिकापुरको 300 बिघा जमिन हामीसँग छ, यी सामुदायिकहरूको आफ्नैमा आफैमा स्ट्यान्डर्ड बोकेका छन्, हाम्रो शिक्षा गुणस्तर खस्किन्छ, राजनीति जुन किसिमले बन्दको बन्द हुन्छ, बेला बगतमा सुपर क्याम्पस भन्ने कुराहरू आउँछन्, सुपर विश्वविद्यालयमा धेरै राजनीति छ, राजनीतिक भागभण्डा छ, यसर्त हाम्रो शिक्षा गुणस्तर खस्किन्छ कि भन्ने शङ्का उपशङ्का र त्यो चर्चा परिचर्चा हुँदै हिजो मात्रै नेभी सङ्घले एउटा विज्ञप्ति बाहिर निकालेको छ, अब यसलाई चाहिँ अलग्गै विश्वविद्यालय बनाउनुपर्छ, कैलाली बहुमुखी क्याम्पसलाई चाहिँ सुपर विश्वविद्यालयको आङ्गिक रूपमा लगिनु हुँदैन भनेर विज्ञप्ति निकालिरहँदा यसले एउटा सशङ्कित जनमत डिभाइड भएको छ। भीमरावलजी, के यसरी हामी अगाडि बढ्ने भने हाम्रो प्रदेश नम्बर 7 शिक्षामा चाहिँ जुन देखिने हामी सोच्छौँ वैज्ञानिक शिक्षा प्राविधिक शिक्षा कुरा गर्छौँ त्यो सम्भव छ त भीमरावलजी?
पहिलो कुरा त के भन्दाखेरि जहाँसम्म राजनीतिको कुरा छ, कसले गरेको छ राजनीति, कसलाई दिने यो दोष? नेपाली काङ्ग्रेसले गरेको भित्रिएको राजनीति होइन, 47 देखि शिक्षा स्तरमा किन भित्रिएको छ, किन भागभण्डाको राजनीति गरेको, त्यसलाई बन्द गरे भइहाल्यो नि। अनि कैलाली क्याम्पसमा त्यो सुरु हुन सक्दैन भागमुण्डाको राजनीति, त्यसलाई विश्वविद्यालय बनायो भने टिकापुरमा हुन सक्दैन, कसले गरिरहेको छ त त्यो राजनीति? प्रमुख राजनीतिक दलहरू बसेर नगरौँ भनेपछि हुँदैन त्यो, एउटा कुरा। दोस्रो कुरा, कैलाली क्याम्पसलाई विश्वविद्यालय बनाऊ भन्ने जुन कुरा छ किन नबनाएको पासम्म? नेपाली काङ्ग्रेसले 48 सालमा बहुमत त्यहाँ, 55 सालमा बहुमत त्यहाँ किन नगरेको? पूर्वमा विश्वविद्यालय छन्, काठमाडौँमा कयौँ विश्वविद्यालयहरू छन्, अनि यो सुदूरपश्चिम विकास क्षेत्र त्यति बेलाको अहिलेको प्रदेश नम्बर 7 किन नगरेको? एउटा विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय स्थापना गर्नुको लागि कति मेहनत गर्नु पऱ्यो, कति सहमति गर्नु पऱ्यो, यदि त्यसमा राजनीति भयो त्यसलाई हटाउँ, किन गर्ने? अनि जहाँसम्म सम्पत्तिको कुरा छ, सम्पत्ति भने कसैको निजी हो, त्यो राज्यको लागि, प्रदेशको लागि, जनताको लागि उपयोग हुन्छ कि कुनै निज स्वार्थले, ए हाम्रो त सम्पत्ति छ त्यहाँभित्र हामी रजाइ गरिरहेको, यसलाई किन विश्वविद्यालयमा लैजाने भन्ने दृष्टिकोण के उचित हुन्छ? अनि राज्यलाई संविधानमा लेख्ने, समाज उन्मुख राज्य निर्माण गर्छौँ भनेर, अनि कुरा के गर्ने भने होइन यहाँको त हाम्रो निजी सम्पत्ति छ यसमा मिलेर खाउँ, यो मिल्दैन। त्यस कारणले गर्दा यदि कहीँ कमजोरी छ, राजनीतिको चर्को स्थितिले बिग्रेको छ भने प्रमुख राजनीतिक दलहरू बसेर गर्दैनौँ भनेर प्रतिबद्धता जारी गर्नु पऱ्यो नि। जहाँसम्म नेकपा एमालेको कुरा गर्नुहुन्छ भने हामी तयार छौँ, हामीले यो राजनीति घुसाएको पनि होइन। 48 सालमा जब नेपाली काङ्ग्रेसले बहुमत ल्यायो, जताततै कर्मचारी तन्त्रमा राजनीति, सरुवा शिक्षकहरूलाई दुःख, कसले भित्राएको राजनीति, कसलाई दोष दिने आज? यदि त्यसलाई रोक्ने हो भने नेकपा एमाले तयार छ, राजनीतिको लट्ठी देखाएर सुदूरपश्चिम विश्वविद्यालयलाई विकसित हुन नदिने, बल्ल बल्ल निर्माण भएको सुदूरपश्चिम विश्वविद्यालयलाई स्थापित हुन नदिने र यो प्रदेश नम्बर 7 एउटा सशक्त विश्वविद्यालय हुन नदिने षड्यन्त्रको चक्करमा कोही पनि नपरौँ भन्ने नै मेरो आग्रह छ।
जनता अहिले पनि डिभाइड देखिएको छ भीमरावलजी, जनताहरू अहिले पनि सशङ्कित छन् कि हाम्रा सर्टिफिकेट, हाम्रा छोराछोरीले अहिले जुन शिक्षा प्राप्त गरेका छन् यो खस्किने हो कि, अहिले विश्वविद्यालयको हामी पढ्न गयौँ, त्यहाँको पाठ्यक्रम पढ्न गयौँ भने हाम्रा सर्टिफिकेट अन्तर्राष्ट्रिय लेभलमा या भनौँ देशका विभिन्न स्थानमा चाहिँ बिक्री हुँदैन कि, हामी चाहिँ सेल हुँदैनौँ कि, भोलि हामी जुन गुणस्तरीय शिक्षा कुरा गर्दैछौँ त्यो हुँदैन कि भन्ने शङ्का उपशङ्का छ भीमरावलजी, यहाँले के भन्न चाहनुहुन्छ? धेरै जनताले यतिखेर सुन्दै हुनुहुन्छ।
हेर्नु, यो हास्यास्पद तर्क छ। काठमाडौँमा जुन त्रिभुवन विश्वविद्यालयका आङ्गिक क्याम्पस बनेका छन्, सामुदायिक कतिपयले त्यसको त्यहाँबाट सञ्चालित भएका छन्, त्यो सबैको त्यस्तै खस्केको छ र
हजुर,
त्यो त त्यहाँ हामीहरूलाई कसरी व्यवस्थापन गर्छ, त्यसको व्यवस्थापन समिति कस्तो हुन्छ, हामी सबैले त्यसलाई कतिको सहयोग गर्छौँ, त्यसमा निर्भर हुने कुरा हो। त्यसकारण यो तर्कले काम गर्दैन। यदि अहिलेको कैलाली क्याम्पसमा पनि टिकापुर जहाँ अलिकति तुलनात्मक रूपमा राम्रो शैक्षिक स्थिति छ, त्यहाँ पनि निहित स्वार्थको लागि काम गर्न थाल्यो भने त्यहाँ पनि खतम हुन्छ नि। त्यसकारण यो तर्कले काम गर्दैन र यो हास्यास्पद तर्क हो। काठमाडौँ विश्वविद्यालय खोलेर त्यहाँ चाहिँ थुप्रै कामहरू हुन सक्ने, त्यहाँ चल्न सक्ने, त्यहाँ त राज्यको करोडौँ बजेट जान सक्ने, सुदूरपश्चिम विश्वविद्यालय खोल्दा ए गर्नु हुँदैन त राज्यको बजेट आउनु हुँदैन, योभन्दा हास्यास्पद र दुःखको कुरा के हुन सक्छ?
अब अलिकति राजनीतिको विषयमा कुरा गरौँ भीमरावलजी, समयले आज जुराएको छ, प्रदेश नम्बर 7 माहौल तातेको छ, 2 प्रदेशमा यतिखेर चुनावको रौनक छाएको छ, तपाईँहरू 2 पनि प्रवेश गरिरहनु भएको छ, नेकपा एमालेका नेताहरू अब प्रवेश गरौँ हामी, प्रदेश र सङ्घको चुनाव हुँदैछ सर, प्रतिनिधि सभाको मङ्सिर 10 र 21 यो अवस्था हेरिरहँदा भीमरावलजी अब कताबाट उठ्ने के गर्ने भन्ने कुराहरू प्रदेश नम्बर 7 रणनीति बनाउँदै हुनुहुन्छ होला, मेलका कुराहरू एकातिर छन्, यो अवस्था हेर्दा प्रदेश नम्बर 7 नेकपा एमालेको अब रणनीति के हुन्छ होला चुनावका लागि?
म तपाईँसँग अहिले ड्युटी सिलगढीबाट बोलिरहेको छु. म प्रदेश नम्बर 7 का सम्पूर्ण हाम्रा कार्यकर्तासँग भेटघाट मिटिङ बैठकहरू म गरिरहेको छु र अहिले जहाँसम्म अब मुखियामा आउने निर्वाचनको कुरा छ तपाईँ देखिरहनु भएको छ. अहिलेका प्रधानमन्त्री नेपालीकाका सभापतिले 54 सदस्यीय मन्त्री परिषद बनाउनु भयो. उहाँ जम्मा जम्मी 4 महिना पनि उहाँको अवधि छैन, उहाँको म्याद त्यति पनि छैन. यो यो सरकारको काम नै संक्रमणकालीन स्थितिलाई समाप्त गरेर निर्वाचनलाई निष्पक्ष भएर स्वतन्त्र वातावरणमा सम्पन्न गर्ने हो. त्यो कुरालाई ध्यान नदिएर राज्यको ढुकुटीलाई चाहिँ बर्म लुट मचाउने गरी उहाँले मन्त्री परिषदको विस्तार गर्नुभयो. एउटा भारत जानुभयो, नेपालको भारतको नीति आयोगबाट नेपालको राष्ट्रिय आयोजना आयोगमा नीति संवाद गर्ने भन्ने कुरा गर्नुभयो. म चुनाव हुन्छ चितवनमा, आफ्नो उम्मेदवारले हार्न थालेपछि मतपत्र च्याप्टन लगाउनुहुन्छ, सम्पूर्ण निर्वाचन निकायहरूलाई प्रयोग गरेर आफ्नो उम्मेदवारलाई जिताउने षड्यन्त्र हुन्छ. र भारतमा गएर नेपालको संविधान हामीले संशोधन गर्न सकेनौँ व्यवस्थापिका संसदबाट भनेर आफै सदस्य भएको संविधान व्यवस्थापिका संसदको अपमान गर्ने, राष्ट्रिय अपमान गर्ने काम गर्नुहुन्छ. यस्ता क्रियाकलाप एकातिर छन्. अर्कोतिर नेपाली काङ्ग्रेसले 15 सालमा 2/3 बहुमत ल्यायो, त्यो खतम भयो. 48 सालमा बहुमत ल्यायो, त्यो खतम भयो. 54-55 ल्याए, देश हिंसाको कुचक्रमा पर्यो. त्यसकारण प्रदेश नम्बर 7 का जनता अब नेपाली काङ्ग्रेसको यो तरिका र त्यसलाई टेको लगाउने, हिजो 10 वर्षसम्म नेपालमा हिंसा हत्याको राजनीति गरेर सदरमुकामहरू ध्वस्त गरेर जनतालाई रुवाएर आज 5-6 टुक्रामा विभाजित भएर अनि नेपाली काङ्ग्रेससँग तालमेलको नाममा जालझेलको राजनीति गरेको माओवादी केन्द्रबाट समेत जनता सचेत छन् भन्ने मलाई विश्वास छ. त्यसकारण आउने मुखिर महिनाको निर्वाचनमा नेकपा एमालेको पक्षमा जसरी स्थानीय तहको निर्वाचनमा नेकपा एमालेलाई 1 नम्बरको दल बनाएका छन् जनताले, त्योभन्दा पनि अगाडि सरेर प्रदेशमा समेत केन्द्रमा समेत नेकपा एमालेको स्पष्ट बहुमतको सरकार बनाउनेतर्फ जनताले योगदान दिनुहुनेछ भन्ने मैले विश्वास गरेको छु. म त्यसको लागि आजैदेखि यस क्षेत्रका सम्पूर्ण आदरणीय जनसमुदायलाई र सम्पूर्ण देशभक्त लोकतन्त्रमा साँच्चीकै विश्वास गर्ने, जसरी संविधानको मर्यादालाई खतम पार्न खोजिएको छ, हाम्रो सामाजिक हित, हाम्रो राष्ट्रिय सार्वभौम सत्ता, हाम्रो एकता, हाम्रो भौगोलिक अखण्डतालाई चकनाचुर पार्ने षड्यन्त्र भइरहेको छ, यसको विरुद्ध उभिने छन् भन्ने मैले विश्वास गरेको छु. पदोन्नत नेपाली नेकपा एमाले अगाडि बढ्छ.
जस्तै अहिले हेर्ने हो भने हामी यो गौरीफण्डा नाकालाई विस्तार गर्ने कुरा भारतको भ्रमणमा पनि सम्माननीय प्रधानमन्त्रीले अगाडि सार्नुभयो. पञ्चेश्वरका कुराहरू छन्, पछिल्लो समय उहाँ चाहिँ महेन्द्रनगर आएर महाकालीमा चाहिँ 4 लेनको पुल र दोधरा चाँदनी चाहिँ सुख बन्दरगाह पनि ओपनिङ गर्ने जुन चाहिँ उहाँले गरिसक्नु भएको छ शिलान्यास. यो अवस्था हेर्दा अब प्रदेशसम्म 7 चाहिँ विकासको समृद्धिका लागि अगाडि बढ्दैछ भनेर हामीले एनालाइसिस विश्लेषण गर्न सक्छौँ भीमरावजी?
ती सबै कुरा भ्रम मात्रै हुन्छ. हामीले चाहिँ महाकाली सन्धि गर्दाखेरि रामचन्द्र पौडेलजी त्यसको संयोजक हुनुभएको एउटा संयुक्त संसदीय समिति बनाएका थियौँ, संकल्प पत्र पारित गरेका थियौँ. त्यसमा यो क्षेत्रका जनता र महाकालीको पानी र बिजुलीमा हाम्रो अधिकार र लगानीको कुरा गरेका थियौँ. अहिले यो सरकारले शेरबहादुर देउबाजीले त्यसमा कुनै पनि छलफल नगरेर भारतमा गएर 1 महिनाभित्र त्यसको त्यो विस्तृत परियोजना प्रतिवेदन बनाउने भन्ने सन्दर्भमा जुन बिजुली 7,000 मेगावाट हामीले निकाल्ने भनेका थियौँ, उहाँले 900 मा घटाउने भनेर त्यो एउटा टोली पठाएर त्यसलाई निर्देशन दिनुभएको छ. यद्यपि त्यसको कुरा मिलेको छैन. त्यस कारणले गर्दा त्यस्तै गरेर जस चाहे ग्यास पाइपलाइनको कुरा गर्नुहोस्, चाहे अरू साधन स्रोत प्रयोग गर्ने कुरा गर्नुहोस्, नेपालको राष्ट्रिय अधिकार त्यसमाथिको स्वाधीनतालाई कमजोर पारेर विदेशीहरूको इसारामा त्यो कामहरू भइरहेको छ. र त्यसै कारणले होला भर्खरै भारतमा भएको एउटा छलफलमा त्यहाँका एकजना परराष्ट्र सचिव, पूर्व सचिव र एकजना प्राध्यापक र एकजना पत्रकारले काङ्ग्रेस त हामीहरूको स्वार्थपूर्ति गर्ने पार्टी हो, जसरी पनि नेपालमा नेकपा एमालेलाई रोक्नुपर्छ, केपीएललाई रोक्नुपर्छ र त्यसलाई केपी नेपाली काङ्ग्रेसलाई सहयोग गर्ने माओवादी पार्टीलाई व्यवस्थापन गर्नुपर्छ, मद्दत पुर्याउनुपर्छ भन्ने जस्ता अभिव्यक्ति दिएका छन्. यो नेपाल राष्ट्रको लागि बेज्जतीपूर्ण कुरा हो. त्यो सम्पूर्ण कुरालाई ध्यानमा राखेर अब हामीले यो भारत र चीन जस्तो एउटा विशाल देशहरूको बिचमा रहेको नेपालको स्वाधीनता स्वतन्त्रता हितको रक्षाको लागि अब देशभक्तिपूर्ण भावनाबाट नेकपा एमालेको पक्षमा मतदान गर्नुपर्छ भन्ने मेरो धारणा छ र यसको लागि म पुनः सबैलाई अनुरोध गर्न चाहन्छु.
वास्तवमा अब प्रतिनिधि सभाका लागि 16 जना यहाँ हुँदै हुनुहुन्छ, 16 गुना 32 चाहिँ हाम्रो प्रदेशका लागि हुँदै हुनुहुन्छ. दुईवटा क्षेत्र तपाईँको अछाममा परेको छ भीमरावलजी. धेरैले चर्चा गर्न थाले, हिजो पनि मलाई धेरैले भनेका छन् कि टिकापुर क्षेत्र नम्बर 1 कैलालीको 1 अब भीमरावलजी उठ्दै हुनुहुन्छ भन्ने हल्ला छ. के यो साँचो हो त? अब भीमरावलजी कैलाली आउँदै हुनुहुन्छ चुनावका लागि?
मेरो यहाँ अरू काम परे हुनाले म तपाईँसँग छोटो कुरा मात्रै गर्छु, यो अन्तिम प्रश्न होस् भनेर म तपाईँलाई अनुरोध गर्न चाहन्छु. मैले अहिले कताबाट चुनाव लड्ने भन्ने निर्णय गरेको छैन. यो जनता र कार्यकर्ताको भावनामा आधारित भएर म चल्ने व्यक्ति हो. र जहाँसम्म तपाईँले यो प्रदेश नम्बर 7 16 क्षेत्र मात्रै बने भन्नुहुन्छ, वस्तु बैठडीमा घटाइयो, बझाङमा घटाइयो र अहिलेको यो मैले यसलाई यो माओवादी काङ्ग्रेस सरकारले यसलाई माङ्ग्रेक सरकार भन्नु राम्रो हुन्छ भन्ने चाहन्छु. किनभने यो पार्टी अलग अलग हुन् कि एउटै हुन् भनेर अब छुट्याउन गाह्रो भइसकेको छ. यो जुन माङ्ग्रेक सरकारले यो यो क्षेत्रमा धेरै क्षेत्र घटाउने र जसरी पनि 2 नम्बर क्षेत्रमा सङ्ख्या बढाउने, जसरी पनि बाह्य आफ्ना चाहिँ टेक्नो लाउनेलाई खुसी पार्ने जुन काम गरिरहेको छ त्यसबाट हाम्रो यहाँको प्रत्यक्षको सङ्ख्या एकदम जुन घटाइएको छ, यो पनि नेपाललाई कमजोर बनाउने षड्यन्त्रको एउटा अङ्ग हो भन्ने कुरा हामीले बुझ्नुपर्छ। र जहाँसम्म अब निर्वाचन लड्ने कुरा छ त्यसमा मैले हाम्रा कार्यकर्ता यहाँका जनताको भावना अनुरूप कहाँबाट लड्नुपर्छ त्यो पछि निर्णय गर्नेछु।
थ्याङ्क यू सो मच, थ्याङ्क यू सो मच सर, समय दिनुभयो, थ्याङ्क यू सो मच। यतिखेर हाम्रो बिचमा हुनुहुन्थ्यो नेकपा एमालेका उपाध्यक्ष भीम रावल हुनुहुन्थ्यो, प्रदेशमा साथका संयोजक हुनुहुन्थ्यो, नेकपा एमालेका प्रभावशाली नेतासँग हामीले जुन सुपर विश्वविद्यालय बनेको छ र त्यसमा चाहिँ आङ्गिक रूपमा सुदूरपश्चिमका विभिन्न सामुदायिक कलेजहरू यतिखेर आङ्गिकको रूपमा जानुपर्छ भन्ने जनमत विभाजित भएको छ, बहस बनेको छ। यो विषयमा हामी निरन्तर बहस गराएका छौँ, यो विषयमा हामी बहस गरिरहँदा वास्तवमै सुदूरपश्चिम विश्वविद्यालय जस्तै सरकारी लगानी भएको छ, यो विषयमा चाहिँ बेला बखतमा आफ्नै किसिमले तर्क वितर्कहरू प्रस्तुत भइरहेका छन्। हामी एकैछिनमा जुन किसिमले हामी चर्चा गर्दैछौँ नेकपा एमालेका नेतासँग हामीले चर्चा गऱ्यौँ, यसपछि हामी नेकपा माओवादी केन्द्रका प्रदेशसम्म साथका इन्चार्ज लेखराज भट्टसँग हामी कुराकानी गर्नेछौँ भने मलाई समय दिनुभएको छ पुष्करनाथ ओझाजीले जुन चाहिँ कैलाली क्षेत्र नम्बर 6 निर्वाचित सभासद र पछिल्लो समय रूपान्तरित सांसद चाहिँ हुनुभएको छ, व्यवस्थापिका संसदका सांसद हुनुभएको छ। उहाँले चाहिँ मेरो चुनावी एजेन्डा कैलाली बहुमुखी क्याम्पस हो भनेर बताइरहँदा के वास्तवमै कैलाली बहुमुखी क्याम्पस आज सुपर विश्वविद्यालयको आङ्गिक कलेजको रूपमा अगाडि बढाउन सकिँदैन भन्ने विषयमा हामी बहस गर्छौँ। यतिखेर म छोटो कमर्सियल ब्रेकमा जान्छु।
सुदूरपश्चिमाञ्चल क्याम्पस एसपिएको भर्ना सम्बन्धी सूचना। विगत 18 वर्षदेखि उच्च शिक्षाको क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्दै आएको यस सुदूरपश्चिमाञ्चल क्याम्पस एसपिएमा स्नातक तह प्रथम वर्षमा भर्ना खोलेको बेहोरा जानकारी गराइन्छ। प्रवेश परीक्षा 2074 कार्तिक 11 गते बिहान 8 बजे। उपलब्ध संकाय एवं विषयहरू बिबिएस तर्फ एकाउन्टिङ फाइनान्स मार्केटिङ, बीए तर्फ इङ्ग्लिस सोसियोलोजी आरडी जर्नालिज्म, बीएड तर्फ इङ्ग्लिस एजुकेसन, नेपाली एजुकेसन, म्याथ एजुकेसन, हेल्थ एजुकेसन, प्रपोज्ड प्रोग्राम बीएचएम, बीआईएम, एमबीएस। क्याम्पस सिप सुदूरपश्चिमाञ्चल क्याम्पस एसपिए धनगढी 2 कैलाली नेपाल 091-520-392 र 523-192 भर्ना फारम वितरण भइरहेको छ।
दुनिया रंगीन खुशी का रंग सजे रंगोत्सव महापर्व को सब मना पशुपति पेंट्स को
पशुपति पेंट्स रंगोत्सव यस पालीको चाडमा पशुपति पेन्ट्सको रु 50,000 बराबरको पशुपति पेन्ट्स खरिद गर्दा लकी ड्र कुपन मार्फत जित्नुहोस् आकर्षक उपहारहरू र बम्परमा बजाज पल्सर NS200। यो योजना भाद्र 1 गतेदेखि कार्तिक 30 गतेसम्म लागू हुनेछ। पशुपति पेन्ट्स खुसीका रङहरू।
ए राम भाइ, तिमी कस्तो खालको मान्छे हो यार, फोन गरिरहेको छु अघिदेखि फोनै उठाउँदैनौ त।
ओहो मापाउ दाजु मापाउ, यो मोबाइल बिग्रिएर न फोन गएको थाहा हुन्छ न फोन आएको थाहा हुन्छ।
स्टार मोबाइल ग्यालरीमा तिम्रो त्यो बिग्रेको मोबाइल लगिहाल झन्झटै साथ।
तपाईँले पनि यस्तै झन्झट बेहोरिरहनु भएको छ भने सम्झनुहोस् मोबाइल एसेसरिज एन्ड हार्डवेयरको थोक तथा खुद्रा विक्रेता स्टार मोबाइल ग्यालरीलाई एलसिडी, टच फोल्डर, हेडफोन, चार्जर, ब्याट्री, एसएमडी, टच मसिन, टुलकिट आदि पाउँछ। एकचोटि सेवाको मौका अवश्य दिनुहोला। स्टार मोबाइल ग्यालरी, ट्राफिक चोक विशाल नगर गल्ली सरोज मेडिकल नजिकै, प्रोप्राइटर मोहम्मद नौसाद, 98-11-67-13-35, 98-40-45-44-04।
हाम्रो अनिल दाजुले नयाँ मोबाइल किन्नु भएको छ, खै खै हेरौँ।
किन्नु त किनियो तर ब्याट्री नै टिक्दैन यार, फेरि बजारभरि खोजियो तर कहीँ पाएन।
कसले भन्यो ब्याट्री पाइँदैन, अमन मोबाइल सेन्टर छ नि, नयाँ मोबाइलको ब्याट्री पनि पाइने, ग्यारेन्टीका साथ मोबाइल पनि बनाइने र ब्याट्री नमिल्ने मोबाइलको ब्याट्री पनि बनाइने ठाउँ
हो र
हो त। सम्पर्क अमन मोबाइल सेन्टर, बस पार्क निकास गल्ली, 98-485-58-860।
डाक्टर सजन केसी, एमबीबीएस एमबी, वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ, सिटी अञ्चल अस्पताल धनगढी। उपचार हुने रोगहरू महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तानपन, पाठेघरको मुखको क्यान्सर तथा गर्भावस्थाको सम्पूर्ण जाँच, भेट्ने समय प्रत्येक दिन बिहान र साँझ।
डाक्टर विकास पौडेल, एमबीबीएस एमडी, डर्मेटोलोजिस्ट, आइओएमटीयू गोल्ड मेडलिस्ट, वरिष्ठ छाला कुष्ठ यौन रोग तथा सौन्दर्य विशेषज्ञ। उपचार हुने रोगहरू कपाल झर्ने,
तालु खुइलिने, छालामा आएको मासु पलाएको वा अपरेसन गर्नुपर्ने, मासुका डल्लाहरू, दाद, डन्डीफोर, चायापोतो, एलर्जी तथा कुष्ठरोग, नसा झमझमाउने, ओठमुख सम्बन्धी सम्पूर्ण समस्याहरूको सफल उपचार।
डाक्टर मधु पाण्डे, एमबीबीएस एमडी, इन्डोक्राइनोलोजिस्ट तथा डायबिटोलोजिस्ट, थाइराइड, सुगर तथा हर्मोन विशेषज्ञ, कार्यरत हिमाल हस्पिटल तथा मेट्टी हस्पिटल काठमाडौँ। उपचार हुने रोगहरू: आकस्मिक तौल बढ्नु, डिप्रेसन, मानसिक तनाव, अस्वाभाविक थकान, कपाल झर्नु, छाला सुक्खा हुनु, महिनावारी गडबडी, बाजुपन समस्या। भेट्ने समय प्रत्येक महिनाको दोस्रो शनिबार।
डाक्टर सन्तोष पन्त, एमबीबीएस, एमएस अर्थो, टियु शिक्षण अस्पताल, कन्सल्टेन्ट सर्जन, हाड जोर्नी तथा नसा रोग विशेषज्ञ, सेती अञ्चल अस्पताल धनगढी। उपचार हुने रोगहरू: नसा, हड्डी तथा जोर्नी सम्बन्धी सम्पूर्ण उपचार, हड्डी टुटफुट, फ्र्याक्चर तथा चोटपटक लागेको, सर्जरी सम्बन्धी प्लास्टर तथा हड्डी सम्बन्धी अपरेसन सेवाहरू उपलब्ध, जन्मजात हातखुट्टा बाँगिएको अपरेसन तथा बिना अपरेसन द्वारा सफल उपचार। भेट्ने समय प्रत्येक दिन। सम्पर्क स्थान: अन्नपूर्ण मेडिकेयर अस्पताल लाइन, जिल्ला जनस्वास्थ्य कार्यालयको अगाडि, धनगढी, पुरानो शिखर मेडिकल रहेको भवन। सम्पर्क फोन नम्बर 091-526-378, मोबाइल 98487-055-63 र 98489-74469।
कहिले ड्याडी, कहिले म,
कहिले मम्मी, कहिले भाइ,
दुई दुई जना घुम्न जान्छौ,
स्टाइलले डुबे चलाइ,
मेरो हेर हाम्रो फेभरेट, एक प्लस एक डुएट,
घरको काममा हरेक ठाउँमा
सँगै जान्छौ, टाइम मिलाइ,
सजिलै पुगिन्छ जहानी, स्टाइलिस डुएट चलाइ,
मेरो हेर हाम्रो फेभरेट, एक प्लस एक डुएट।
अब 111 सिसीको पावरफुल इन्जिन, बाहिरै तेल हाल्न मिल्ने ठाउँ, मोबाइल चार्जिङ पोर्ट, इन्टिग्रेटेड ब्रेकिङ सिस्टम र साइड स्ट्यान्ड इन्डिकेटर जस्ता आकर्षक विशेषताहरू भएको डुएट चलाउँदै घुम्नुहोस् आफ्नो परिवारसँग, हाँस्दै रमाउँदै। हिरो डुएट,
एक प्लस एक डुएट।
थप जानकारीका लागि आजै नजिकैको हिरो शोरूममा सम्पर्क गर्नुहोस्।
Honda presents Honda Wheel of Fortune 2. 1,00,000 देखि 10,00,000 सम्म जित्ने मौका। यस दशैं तथा तिहारमा कुनै पनि Honda को मोटरसाइकल वा स्कूटर खरीद गर्नुहोस् र पाउनुहोस् स्क्रैच कुपन मार्फत 1,00,000 सम्मको नगद छुट, 5 वर्षको लागि स्पेयर पार्ट्समा 10% छुट, रु 4,500 बराबरको 10 थप सर्विस कुपन, साथै होन्डा बिग बाइक्स किन्दा 30,000 सम्मको नगद छुट, साथै हरेक हप्ता लकी ड्र मार्फत व्हील अफ फर्चुन 2 मा सहभागी भई 10 जनाले प्राप्त गर्नेछन् 10,00,000 सम्मको नगद पुरस्कार जित्ने मौका। आज नै नजिकैको होन्डा शोरूममा गई चलाउनुहोस् आफ्नो भाग्यको व्हील।
रङ्गी चङ्गी जस्ता पाता पर पर्दो छ मन मोह टिका पनि नेपालीको विश्वासी न जस्ता पाता यो कुरा छ रङ्गी चङ्गी जस्ता पाता हो यो
हुलास भए अरू किन खोज्ने
आदम श्रोता पनि यहाँहरू सम्पूर्णलाई स्वागत छ कार्यक्रम तातो बस। यहाँहरू सुन्दै हुनुहुन्छ सुदूरपश्चिमको आवाज दिनेश एफएम 93.8 मेगाहर्जमा। वास्तवमा यतिखेर हामीले पुष्कर नाथ ओझाजीको समय लिएका थियौँ, उहाँले हामीलाई समय दिएर पनि टेलिफोन उठाउनु भएन। खैर जे होस्, हामीले एकैछिनपछि शिक्षा मन्त्री गोपाल मान श्रेष्ठको समय लिएका छौँ। वास्तवमै सुदूरपश्चिम लगायत मध्यपश्चिमका 25 सामुदायिक कलेजहरू आज हुँदा सुदूरपश्चिमले मध्यपश्चिमले जनता खुसी हुनुपर्छ भन्ने उहाँले भोइस राखिसक्नु भएको छ। एकैछिनपछि हामी 10 मिनटपछि उहाँको समय लिएका छौँ, उहाँसँग टेलिफोनमा हामी कुराकानी गर्छौँ भने यतिखेर हामीसँग हुनुहुन्छ प्रत्यक्ष रूपमा कुराकानीका लागि नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता, प्रदेशमा साथका इन्चार्ज लेखराज भट्ट हुनुहुन्छ, पूर्व मन्त्री। उहाँलाई म वेलकम गर्छु। लेखराजजी, यहाँलाई स्वागत छ कार्यक्रम तातो बसमा।
धन्यवाद।
आराम हुनुहुन्छ सर?
हजुर,
यहाँहरूको ठुलो मेहनतले आज सुदूरपश्चिम विश्वविद्यालय स्थापना भयो। पछिल्लो समय सुदूरपश्चिम लगायत मध्यपश्चिमका 25 सामुदायिक कलेजहरू यतिखेर आङ्गिक रूपमा अगाडि बढाउने भन्ने प्रोसेस भइरहँदा, सुदूरपश्चिमका विभिन्न सामुदायिक कलेजहरू विश्वविद्यालयको आङ्गिक रूपमा प्रवेश गरिरहँदा, यस क्षेत्रमा रहेका विभिन्न कलेजहरू, केएमसी, टिकापुर कलेज, दुर्गालक्ष्मी बहुमुखी क्याम्पस लगायत अन्य कलेजहरू जसरी आङ्गिक रूपमा जाँदैछन्, यसले यस क्षेत्रको समग्र शिक्षा क्षेत्रको विकासका लागि के फाइदा हुन्छ लेखराजी?
यो क्षेत्रमा पहिलो कुरो तपाईँ हामीले बुझ्नुपर्ने के थियो भने राज्यको लगानी 8% मात्र थियो। जब शान्ति प्रक्रिया पछि हामी राज्यका हरेक संरचनामा हाम्रो सहभागिता बढ्यो, त्यसपछि हामीले यो क्षेत्रको विकासमा विशेष गरी शिक्षा, स्वास्थ्यमा लडाइँ निकै लामो लडाइँ लड्यौँ र अझ सुदूरपश्चिम विश्वविद्यालय स्थापना भइसकेपछि यो क्षेत्रका सामुदायिक क्याम्पसहरू लगायतका केही सरकारी ट्युमको आङ्गिक क्याम्पसहरूलाई पनि समावेश गरेर सुदूरपश्चिम विश्वविद्यालयका आङ्गिक क्याम्पस बनाउनु पर्छ भनेर लागि पर्यौँ र त्यसमा 15 क्याम्पसहरू अहिले आङ्गिक भएर आएका छन् र अझै त्यो कमी हुन्छ भन्ने लाग्छ र यो क्षेत्रको जनताको जो आर्थिक स्थिति छ जो जीवन स्तर छ त्यो धेरै न्यून छ र निश्चित केही वर्ग छोडेर अधिकांश तपाईँको 90% भन्दा बढी नै मान्छेहरू अहिले पनि भारतका विभिन्न उसमा रोजगारी गर्ने कृषिमा आधारित त्यसपछि अहिले केही केही खाडी मुलुकतिर रोजगारीको लागि युवाहरू जाने त्यो स्थिति भए हुनाले राज्यको दायित्व शिक्षा स्वास्थ्य रोजगारीको सिर्जना गर्नुपर्ने हो र त्यही अन्तर्गत हामीले लामो लडाइँ लड्यौँ र यो क्षेत्रमा आङ्गिक क्याम्पस बनाउन लगभग तपाईँको 3-4 नै लाग्यो र अहिले त्यो लडाइँ चाहिँ एउटा सफलतामा पुगेको छ सबैको सहभागिता र एउटा एकताबद्ध जो विचारहरू हामीले उ गऱ्यौँ सबैले त्यसमा सहभागी छ यसले यो गर्यो भन्ने भन्दा पनि यो चाहिँ सबै पार्टी सामाजिक संस्था र त्यो शिक्षासँग जोडिएका सबै व्यक्तिहरूको पहलबाट यो हुन गएको छ र यसको चाहिँ कहीँ कहीँबाट मैले सुनेको अहिले विरोध आइरहेछ भन्ने सुनेको छु यो चाहिँ यो शिक्षा विरोधी नै हो भन्ने लाग्छ
वास्तवमै लेखराजी मैले यहाँलाई यो जानकारी गराएँ पुष्कनाथ ओझाजीले हिजो मसँग टेलिफोनमा के भन्नुभयो भने यो मेरो चुनावी एजेन्डा हो कैलाली बहुमुखी क्याम्पसलाई सुपर विश्वविद्यालयको आङ्गिक होइन अलग्गै विश्वविद्यालय बनाउने मेरो पहल छ म त्यसका लागि अगाडि बढिरहेको छु भन्ने कुरा गर्नुभयो भर्खरै मात्र मैले शिक्षा मन्त्रीसँग अब अन्तर्वार्ता लिँदैछु गोपालमान श्रेष्ठले के भन्नुभएको छ भने अब एकैछिनमा उहाँले बोल्नुहोला उहाँले के भन्नुभएको छ भने सुदूरपश्चिम र मध्यपश्चिमका चाहिँ 25 कलेज आज आङ्गिक रूपमा हुँदा सुदूरपश्चिम मध्यपश्चिमका जनता त आज विजय जुलुस मनाउनु पर्ने खुसी हुनुपर्ने हो किन तपाईँहरू चाहिँ यसरी हतोत्साहित हुँदै हुनुहुन्छ भन्ने कुरा उहाँले राख्नु भएको छ यो बिचमा हेर्दा कि अलगै युनिभर्सिटी बनाउन सकिन्छ त्यहाँको तपाईँ सञ्चालक समितिको पदेन सदस्य पनि हुनुहुन्छ लेखराजी
मैले त्यहाँको सबै चिजलाई हेर्दाखेरि अहिले तपाईँले छुट्टै युनिभर्सिटी बनाएर जाने स्थिति छैन भोलिको दिनमा त्यसलाई हामी छुट्टै युनिभर्सिटी बनाउला त्यो पहिलो लडाइँ जो छ त्यसले हामीलाई उत्साहित गर्नुपर्छ र हामी उत्साहित नै छौँ उहाँले शिक्षा मन्त्रीले भने जस्तै यहाँ केही मान्छेहरू आफ्नो स्वार्थको उसमा लायो होला नि कसैले बोल्ला त्यो चुनावी एजेन्डा बनाउला तर वास्तवमा यो प्रारम्भिक हो यो विजय चाहिँ अझै हामीले पूर्ण विजय प्राप्त गरिसकेका छैनौँ 15 जो आङ्गिक क्याम्पसहरू र मध्यपश्चिमको जुन छ केही 6 क्याम्पसहरू त्यहाँ 10 त्यो 10 क्याम्पसहरू जो आङ्गिक भएका छन् यो क्षेत्रका जनताको यो विजय नै हो र सरकारले चाहे पनि नचाहे पनि जब हामी लडाइँ लड्यौँ अन्तिममा बाध्य भएर दिन बाध्य भएको छ यो जनताको जुन विजय छ त्यो विजयमा कसैले अवरोध गर्नु भने न्यायचित हुँदैन र त्यसले जनताले आफै चिन्छ त्यस्ता व्यक्तिहरूलाई अहिले मलाई लाग्छ एउटा सुदूरपश्चिम विश्वविद्यालय त ठुलो लडाइँबाट हामीले ल्यायौँ भने अझै अब छुट्टै यहाँ तपाईँले यो प्रदेशमा अहिले नै यही अवस्थामा जहाँ कि अब यो संहिता कार्यान्वयनको एउटा पहिलो चरणमा जाँदैछ त्यो स्थितिमा अर्को विश्वविद्यालय बनाएर सञ्चालन गर्न सकिन्छ भन्ने मलाई लाग्दैन
भर्खरै मात्र हामीसँग भीमरावलजीले पनि त्यही भन्नुभयो कि यति वर्षसम्म हामीले किन खोल्न सकेनौँ त अलगै यदि आज उपलब्धिलाई हामीले संस्थागत गर्न सक्ने कि नसक्ने अब कुनै पनि हालतमा आङ्गिकमा जानुपर्छ भनेर भीमरावलजीले पनि भन्नुभयो यहाँले पनि त्यही भन्नुभयो तर एका थरीको कुरा के छ भने शिक्षाको गुणस्तर कमजोर हुन्छ कि राज्यको लगानी आए पनि अहिले जुन हामीले केएमसीको उत्पादनहरू छ टिकापुर मल्टिपल क्याम्पसको हामीले चाहिँ शिक्षा गुणस्तर छ भोलि जुन राजनीति चलखेल भइरहेको छ बेला बखतमा चाहिँ भनौँ न तालाबन्दी लामो समयदेखि शिक्षक नियुक्तिका लागि ढिनको नियुक्तिका लागि रजिस्ट्रारको नियुक्तिका लागि राजनीतिक भागभन्डा हुन्छ यसले गर्दा अब यस क्षेत्रको शिक्षामा त्यति राम्रो हुँदैन कि फेरि राजनीतिक दाउपेजमा यी अहिलेका सामुदायिक कलेजहरू जाँदा भोलि खस्किन्छ कि भन्ने टिका टिप्पणी हुन थाले यो साँचो हुनसक्छ या यो हामीले खालि भ्रम मात्रै हुनसक्छ
तपाईँले छुट्टै विश्वविद्यालय बनाउँदा पनि त भोलि त्यहाँ दिन होला भिसी होला रजिस्ट्रार होला त्यही राजनीतिक चलखेल त्यहाँ हुँदैन भन्ने के ग्यारेन्टी छ त हामीले नीति विधिमा चल्यौँ भने चलायौँ भने ती समस्याहरू कहीँ पनि आउँदैन. अहिले चाहिँ कहीँ न कहीँ नीति विधिमा नचलेको कारणले यो चिज भएको छ. जस्तो उहाँ आफै सांसद हुनुहुन्छ र उहाँले भन्न सक्नु पऱ्यो नि यो अहिले राजनीतिक हस्तक्षेप चलखेल हुनु भएन, यो नीति विधिबाट जानु पऱ्यो, योग्य मान्छेलाई भिसी बनाउनु पऱ्यो, रजिस्ट्रार बनाउनु पऱ्यो, देशको शिक्षा नीतिलाई वैज्ञानिक वस्तुवादी बनाउनु पऱ्यो र त्यसलाई त्यसको स्वायत्तता कति हो, त्यसको मापदण्ड कति हो, उहाँले कति उठाउनु भएको छ संसदमा, यो भन्न जरुरी छ, बुझ्न जरुरी छ. यसले केही समस्या मन लाग्छ त्यो समस्या जे उठान गर्न खोजेको छ त्यो होइन. सामुदायिक जो क्याम्पसहरू छन् अहिले जनताले कति बोझ खेपेको छ भन्ने कुरो त्यसलाई बुझ्न जरुरी छ. त्यो गुणस्तर कायम गर्न अहिले पनि तपाईँले ट्युबबाट चलेका कैयौँ क्याम्पसहरू गुणस्तर एउटा अन्तर्राष्ट्रिय गुण दिएको छ. जस्तो इन्जिनियरिङ क्याम्पस पुलचोकै उदाहरण लिनुहोस्, तपाईँको शङ्करदेव म्यानेजमेन्ट त्यहाँ क्याम्पसहरू त्यहाँ भन्दा हुन तछाड मछाड हुन्छ भने यो गुण दिन नसकिने कुरो होइन. त्यहाँ हामीले गलत चिजहरूलाई प्रवेश गर्न दिनुहुन्न, विधि र नीतिमा जानुपर्छ भन्ने लाग्छ.
अब एक दुईवटा म राजनीतिक कुरा पनि गर्न चाहे. मैले भीमरालजीसँग पनि यही कुरा गराएको थिएँ. क्षेत्र निर्धारण आयोगले क्षेत्र निर्धारण गर्यो, कैलालीमा 6/5 बनायो, कञ्चनपुरमा 4/3 बनाएको छ, सुदूरपश्चिममा हिजोको भन्दा आज घटाएर 16 झारेको छ. यो अवस्था हेर्दा लेखराजी तपाईँले के भन्न चाहनुहुन्छ? भीमरालजीले आपत्ति जनाउनु भयो, काङ्ग्रेस र माओवादीको सान्डगाँठले यसलाई बनाउनु आपत्तिजनक छ भन्ने कुरा गर्नुभयो, क्षेत्र निर्धारण गलत गरिएको छ भन्नुभयो. अब क्षेत्र नम्बर 4 अहिले रहेको, हिजोको 5 अहिले 4, लेखराजीका लागि अबको चुनावका लागि सजिलो छ कि गाह्रो भएको छ क्षेत्र लाई जसरी बनाएको छ?
गाह्रो क्षेत्र गाह्रो र सजिलो भन्ने कुरो के हो भने यो त जनताको विश्वास मैले कति जित्न सके त्यसले निर्धारण गर्छ. र हामीले 165 जो बनायौँ त्यसले अब जनसङ्ख्या र भूगोललाई जोड्दा योभन्दा बढी हुन सक्थ्यो सक्दैन थियो उहाँले पनि विचार गर्ने कुरो हो. उहाँ स्वयं सदनमा हुनुहुन्थ्यो है, र एमालेको तर्फबाट उहाँ महत्त्वपूर्ण भूमिका पनि खेल्नु भएको छ क्षेत्र निर्धारणमा सीमाङ्कनमा. त्यो कुरो कसैले बिर्सिनु पनि हुन्न, भीमरालजीले जे भूमिका खेल्नुभयो त्यहाँ. र अहिले हाम्रो जनसङ्ख्याको आधारमा भूगोलको आधारमा जे चिज हामीले पाछौँ या त हामी 240 जानु पर्यो र हाम्रो भूगोल इत्यादि यथावत रहन्छ हिजोको, होइन भने 165 आउँदाखेरि तपाईँले यहाँ कसरी बढी दिन सक्नुहुन्छ? त यो अब वैज्ञानिक छ छैन भन्ने कुरो त अहिले व्यवहारमा जान्छौँ. भोलिको दिनमा त हामीले भोलि यसलाई संशोधन गरेर अथवा पुनर्विचार गरेर जान सकिने हुन्छ. अहिले नै व्यवहारमै नजाँदै यो चाहिँ ठिक छैन भन्नु कति जायज हुन्छ, यो त अब मूल्याङ्कन गर्दै.
अब प्रदेश र सङ्घको चुनाव आउँदैछ सर, होइन, मङ्सिर 10 र 21 मिति तय भइसकेको छ प्रदेश र सङ्घको प्रतिनिधि सभाको लागि. के छ नेकपा माओवादी केन्द्रले प्रदेशमा 7 तयारीहरू कस्तो गर्दैछ? उम्मेद्वार छनौटहरू अगाडि बढाइसकेका हो सर?
अहिले नै हाम्रो त्यस्तो भएको छैन, तल्ला कमिटीहरूमा छलफलहरू चलिरहेको छ र उम्मेद्वारहरूको सिफारिस के कसरी कुन मापदण्डमा गर्ने भन्ने कुरो पनि छलफल चलिरहेछ. लगभग समानुपातिक उम्मेदवारहरूको चाहिँ हामी छिटै गर्छौँ 2-4 दिनभित्रै. त्यसपछि प्रत्यक्षको हाम्रो चाहिँ जिल्ला कमिटीहरूले पहिला सिफारिस गर्छ, त्यसपछि प्रदेश कमिटीले गरेर पठाउँछ माथि केन्द्रमा र तय चाहिँ केन्द्रीय समितिले नै गरिदियो.
धेरै जनताले अब लेखराज भट्टजी प्रत्यक्षमै उठ्नुपर्छ कैलाली क्षेत्र नम्बर 5-4 भन्ने कुराहरू बाहिर आएको छ. मनसाय के बनाउनु भएको छ लेखराजजी?
पार्टीले के निर्देशन दिन्छ, म पार्टीको एउटा कर्मठ अनुशासित सदस्य भएको नाताले पार्टीका निर्देशनलाई शिरोधार्य गर्ने कुरो हुन्छ र जनताको भावनालाई पनि त्यत्तिकै आदर र सम्मान गर्दै.
थ्याङ्क यू सो मच, समय दिनुभयो मन्त्रीजी, थ्याङ्क यू सो मच. यतिखेर हामीसँग हुनुहुन्थ्यो नेकपा माओवादी केन्द्रका प्रदेशसम्म 7 इन्चार्ज हुनुहुन्थ्यो पूर्व मन्त्री लेखराज भट्ट हुनुहुन्थ्यो. उहाँसँग हामीले चर्चा परिचर्चा र बहस गऱ्यौँ. वास्तवमै यतिखेर सुदूरपश्चिम विश्वविद्यालयमा चाहिँ आङ्गिक रूपमा अगाडि बढ्ने जुन प्रोसेसमा हुनुहुन्छ यो विषयमा संसदमा उहाँले यो प्रस्ताव अगाडि बढाउनु भयो, अब क्याबिनेटका लागि अगाडि बढाइसकेको छ भन्ने कुरा जानकारी गराउँदै हुनुहुन्छ. अब हामी सिधै शिक्षा मन्त्री माननीय गोपालमान श्रेष्ठसँग हामी चर्चा परिचर्चा र बहस गर्दैछौँ यो पछिल्लो समयको अवस्था स्वास्थ्यको विषयमा शिक्षा मन्त्री गोपालमान श्रेष्ठसँग हामी चर्चा परिचर्चा र बहस गर्छौँ। पछिल्लो समय जुन अवस्था देखिएको छ, सुदूरपश्चिममा जुन जनमत डिभाइड भएको छ, वास्तवमै राज्यको लगानी आइरहँदा राज्यले लगानी गर्नु या भनौँ हाम्रो क्षेत्रमा यो किसिमको विकासका लागि शिक्षामा जुन लामो क्रान्तिपछि एउटा उपलब्धि भएको छ यसलाई संस्थागत रूपमा अगाडि बढाउनु कतिको आवश्यक छ यो विषय छ भने, अर्कोतिर राजनीतिक मुद्दा बनाउनु हाम्रा लागि या भनौँ यस क्षेत्रमा चाहिँ यसरी यो बेला बखतमा मेरो चुनावी एजेन्डा बन्छ या मैले यो गर्छु अलगै विश्वविद्यालय बनाउँछु यो प्रोसेस पनि एकातिर बढिरहेको अवस्था छ। वास्तविकता के हो, यस क्षेत्रका जनताले के प्राप्त गर्छन् त सरकारी लगानी हुँदा या भनौँ यो सुपर विश्वविद्यालयमा जाँदा भन्ने विषयलाई लिएर हामी कुराकानी गर्दैछौँ। यतिखेर हाम्रो बिचमा हुनुहुन्छ नेपाल सरकारका शिक्षा मन्त्री माननीय गोपालमान श्रेष्ठ, यतिखेर हाम्रो बिचमा हुनुहुन्छ। मन्त्रीज्यूलाई म वेलकम गर्छु। मन्त्रीज्यू यहाँलाई स्वागत छ कार्यक्रम तातो बहसमा।
धन्यवाद।
आराम हुनुहुन्छ सर?
हजुर।
फर्स्ट त यहाँलाई बधाई दिन चाहन्छु, सुदूरपश्चिम लगायत मध्यपश्चिमका 25 सामुदायिक कलेजलाई यतिखेर सुपर विश्वविद्यालय लगायत तपाईँले मध्यपश्चिमको विश्वविद्यालयका लागि आङ्गिक रूपमा अगाडि बढाउनु भएको छ। ठुलो हृदय गरेर यहाँले यो प्रोसेस अगाडि बढाउनु भयो। मन्त्रीज्यू यहाँलाई म धेरै धेरै सुदूरपश्चिमेली जनताको तर्फबाट बधाई तथा शुभकामना दिन चाहन्छु।
धन्यवाद।
वास्तवमा यस क्षेत्रमा अहिले जनमत डिभाइड भएको छ, धेरै राजनीतिक दलहरूले यो कलेजलाई लग्नु हुँदैन, यो कलेज यस्तो बनाउनु हुँदैन, मेरो चाहिँ चुनावी एजेन्डा हो भन्ने विषयहरू आए। वास्तवमा यो सुपर विश्वविद्यालयमा यी आङ्गिक कलेजहरू जाँदा यस क्षेत्रका जनताले के प्राप्त गर्छन्, वास्तवमा राज्यको लगानी कसरी अगाडि बढ्छ मन्त्रीज्यू?
होइन होइन, यो के भन्दाखेरि सुदूरपश्चिममा 15 र मध्यपश्चिममा 10 के अरे क्याम्पसहरूलाई आङ्गिक बनाउने भनेर धेरै पहिलेदेखिको यो प्रतिबद्धता हो। त्यो प्रतिबद्धतालाई मैले के अरे कार्यान्वयन गर्न यसपटक के भनेदेखि यो अर्थको सहमति लिएर अब यो कार्यक्रमलाई मैले के अरे प्रस्तावको रूपमा क्याबिनेटमा पठाएको छु।
तर यस क्षेत्रमा
यसले सुदूरपश्चिमको जनतालाई र मध्यपश्चिमको जनतालाई धेरै के अरे लाभ हुन्छ, फाइदा हुन्छ। अब यो के भन्दाखेरि तपाईँलाई विदिँदै छ, अब त्यसबाहेक पनि अरू क्याम्पसको पनि कुरा आएको छ सुदूरपश्चिममा। हाम्रो प्रधानमन्त्रीजीले सुदूरपश्चिममा गएर बोल्नुभएको छ, अरू पनि थप गर्नुपर्छ भनेर, त्यो थपको लागि पनि हामी कार्यक्रम अगाडि बढाउँछौँ।
जस्तै मन्त्रीज्यू अहिले अर्थ समिति भनौँ या अर्थ मन्त्रालयमा यहाँहरूले दरबन्दीको प्रोसेस पनि अगाडि बढाइसक्नु भएको छ।
हामीले त्यो सुदूरपश्चिम यो 25 त हामीले सहमति पाइसक्यौँ, सहमति पाएर त्यसलाई के अरे क्याबिनेटमा मैले पठाइसकेको अवस्था छ। हिजै मैले निर्णय गरेँ, अब यो क्याबिनेट अब बस्ने क्याबिनेटले त्यसलाई पास गर्छ। अब यो के भने सुदूरपश्चिम र मध्यपश्चिमको जनताहरू सबै जनताको लागि, यो पक्ष उपक्ष होइन, सबै जनताको लागि खुसीको कुरा हो
यो। भनेपछि हामीले जुलुस जुलुस विजय जुलुस मनाउनु पर्छ मन्त्रीज्यू? त्यसो भए
त्यहाँका प्रतिनिधि साथीहरूको सबैको, त्यहाँका जनता, त्यहाँको नेताहरूको सामूहिक के भन्दाखेरि उहाँहरूको डिमान्डलाई मैले के अरे अब त्यसलाई फुलफिल गर्ने काम गरेको हो।
भनेपछि अब क्याबिनेटमा गइसकेको छ, यस क्षेत्रका जनताले अब विजय जुलुस मनाउँदा हुन्छ त्यसो भए मन्त्रीज्यू?
एकदम एकदम बिल्कुल, यहाँको जनतालाई खुसी मनाउँदा हुन्छ। अब यो के अरे यो सुखद कुरा हो, राम्रो कुरा हो, र त्यसको लागि 20 पैसा पनि मैले के अरे 8 सुदूरपश्चिम र मध्यपश्चिम गरेर 20 पैसा पनि निकासा गरिदिइसकेका छु, र सुदूरपश्चिमले त लै पनि सकेको अवस्था छ र मध्यपश्चिमले पनि लै।
वास्तवमा अहिले भर्खरै मात्र भीम रावल र मैले लेखराज भट्टसँग अन्तर्वार्ता लिँदा पनि उहाँहरूले यो खुसियाली हो, हाम्रो लामो सङ्घर्ष बलिदान राम्रो, हामीले 64-65 आन्दोलन गऱ्यौँ, स्थापना गऱ्यौँ सुपर विश्वविद्यालय भन्नुभयो उहाँहरूले, ठिक छ। खैर
मैले के भन्दा म आफू शिक्षा मन्त्री हुँदा सुदूरपश्चिम र मध्यपश्चिमलाई गुण लाउने एउटा अवसर पाएको हो, मैले गुण लगाएको।
वास्तवमै सर यस क्षेत्रको जनताको तर्फबाट यहाँलाई बधाई तथा शुभकामना मैले दिइसकेको छु। अब भन्नुहोस् धेरैले के भन्छन् भने शिक्षा गुणस्तर खस्किन्छ कि त्रिभुवन विश्वविद्यालयको सामग्री पाठ्य सामग्री भन्दा अब सुपर विश्वविद्यालय या सरकारी लगानीमा बन्ने जति पनि भौतिक संरचनादेखि लिएर शिक्षा गुणस्तरमा खस्किन्छ कि बढी राजनीतिक हस्तक्षेप हुन्छ कि हाम्रा सर्टिफिकेट बजारमा बिक्री हुँदैनन् कि भन्ने आएको छ।
त्यहाँको सरहरूले एकदम राम्रोसँग पढाउनुपर्छ, सरले वकनशील हुनुपर्छ, र त्यहाँको के अरे यो गुणस्तर खस्कन दिनु हुँदैन। त्यहाँ अब कार्यक्रम बनाएर भवनहरू बनाउनेदेखि लिएर पूर्वाधारहरू पनि तयार पार्नुपर्छ। त्यसको लागि के अरे अब पहिले के अरे निकासा भएको मध्येको पैसा हो, यसपटक पहिला के अरे प्रतिबद्धता जनाएको मेरो पालामा निकासा पठाइदिएको 20
भनेपछि एउटा राम्रो ब्रेक थ्रु तपाईँले दिनुभयो यस क्षेत्रका लागि जनताको लागि गुण लगाउने मौका दिनुभएको छ मन्त्रीज्यू।
मैले मेरो के अरे शुभ यो दसैँको बेलामा अहिले मैले के अरे सुदूरपश्चिम र मध्यपश्चिमका जनताहरूलाई यहाँका साथीभाइहरूलाई को के अरे आग्रह अनुसार मैले यो दसैँको बेलामा एउटा शुभकामना स्वरूप यो के अरे कार्यक्रम मैले पठाइदिएको छु।
अब मन्त्रीज्यू, यस क्षेत्रका जनता धेरै पहाडका कुना कन्द्राबाट पढ्न आउँछन्, यस तराईमा धनगढी महेन्द्रनगरका विभिन्न कलेजहरूमा आउँछन्। अब सरकारी लगानी भएपछि उहाँहरूले गुणस्तरीयसँगै सस्तो शिक्षा आफ्नै क्षेत्रमा प्राप्त गर्छन् मन्त्रीज्यू?
पुरा गुणस्तरीय, पुरा गुणस्तरीय प्राप्त हुन्छ। त्यसको लागि जे पनि हाम्रो स्थानीय निकाय पनि सचेत भएर त्यसलाई वाच गर्नुपर्छ। त्यहाँका नेताहरूले, त्यहाँको स्थानीय निकायबाट प्रतिनिधिहरू पनि त्यसको वाचडग भएर बस्नुपर्छ।
अब प्रदेश र सङ्घको चुनाव हुँदैछ मन्त्रीज्यू, यहाँलाई थाहा छ सरकारले मङ्सिर 10 र 21 लागि मिति तय गरेको छ। यतिखेर 2 नम्बर प्रदेशमा तपाईँहरू हुनुहुन्छ। यो अवस्था हेर्दा अब यो प्रदेश र सङ्घको चुनावका लागि कस्तो तयारी गर्दैछ सरकारले, समयमै गर्न सक्छ होला?
अब सबै कुराको तयारी भइसकेको छ, निर्वाचन आयोगले पनि सबै कुरा तयारी गरिराखेको अवस्था छ। समयमै चुनाव हुन्छ, मङ्सिर 10 गते र 21 गते के अरे प्रदेश सभा र के भन्दाखेरि प्रतिनिधि सभाको दुइटैको, सङ्घको र प्रदेशको दुइटैको चुनाव हुन्छ।
अब आज 100 दिन पुगेको छ सरकारको, यहाँलाई पनि बधाई दिन चाहन्छु, सम्माननीय प्रधानमन्त्रीज्यूलाई पनि यो सम्मान र हामी बधाई दिन चाहन्छौँ। यो अहिलेको सरकारलाई हेर्ने भने 100 दिन सम्झना लायक रह्यो कि वास्तवमै फेरि पनि जनताले होइन एउटा काम चलाउ सरकार थियो, चुनावी सरकार बन्यो भनेर हामीले त्यतिकै
के भन्दाखेरि 100 दिन पुगेछ, अब 3 निर्वाचन सम्पन्न गर्दैछ, 2 भइसक्यो, 1 गर्दैछ, अब यो अरू पनि हुन्छ। र मैले तपाईँ मार्फत एउटा भन्छु, अब शिक्षा मन्त्रालयले धेरै कामहरू मध्येमा एउटा उच्च स्तरीय शिक्षा आयोग गठन गरेको छ, र त्यो शिक्षा आयोगले के भनेदेखि अत्यन्त के अरे यो अहिले भएको अवस्थाको, अहिलेको शिक्षाको, अहिलेको परिस्थिति, अहिलेको वर्तमान अवस्थामा के कस्तो सुधार गर्नुपर्छ, तल्लो तहदेखि माथिल्लो के अरे उच्च शिक्षासम्म त्यसको एउटा निर्गोल हामीले के अरे 3-4 महिनाभित्रमा ल्याउँछौँ। त्यसको लागि एउटा कार्यदल पनि बनिएछ, मेरो अध्यक्षतामा के अरे राष्ट्रिय शिक्षा आयोगको निर्माण भयो, र धेरै पहिलेदेखि यो बनाउन कोसिस भएको थियो, बनाउन सकेका थिएन, मैले बनाउन सफल भएको छु। र के भनेदेखि विद्यादर मल्लीजीको संयोजनमा 11 जनाको कार्यदल पनि बन्यो, र त्यसको पनि प्रथम बैठक आजभन्दा 3 दिन पहिले भएको छ, र हामीले धेरै सुधारका कामहरू गर्न खोजेका छौँ। र धेरै के अरे अब यो अस्थायी टिचरहरूको व्यवस्थापन पनि गर्ने कुराहरू हामीले गरेका छौँ, र के भन्दाखेरि त्यो पनि भएको छ, र अन्य कुराहरूको सुधार गर्ने अवस्था। र
भनेपछि 100 दिन यहाँका लागि उपलब्धिमूलक भयो, सम्झना लायक रह्यो मन्त्रीज्यू।
कसैको काम पनि ढिला सुस्ती हुन नदिकन फटाफट काम गर्ने कार्यहरू भइरहेको।
तर शिक्षा क्षेत्रमा बेला बखतमा माफियाहरू हुन्छन्, बिचौलियाहरू हुन्छन्, सर्टिफिकेटहरू राजनीतिक पूर्वाग्रहको आधारमा दिइन्छ, मेडिकल कलेजहरूलाई सम्बन्धन त्यही किसिमले दिएको भन्ने कुराहरू बाहिर आउँछन् सर, के हो वास्तविकता मन्त्रीज्यू?
होइन होइन, त्यस्तो के अरे माफिया साफिया के अरे अब मेरो पालामा चलखेल गर्न पाउँदैन।
थ्याङ्क यू सो मच, यहाँलाई दसैँको पनि शुभकामना छ मन्त्रीज्यू।
ल धन्यवाद, मेरो पनि सुदूरपश्चिम मध्यपश्चिम सबै यो सुन्ने के अरे राजीवाई दिदीहरूलाई मेरो पनि दसैँको शुभकामना, मङ्गलमय शुभकामना।
थ्याङ्क यू सो मच, थ्याङ्क यू सो मच मन्त्रीज्यू, थ्याङ्क यू सो मच समय दिनुभयो, थ्याङ्क यू सो मच। यतिखेर हामीसँग हुनुहुन्थ्यो नेपाल सरकारका शिक्षा मन्त्री माननीय गोपाल मान श्रेष्ठसँग हामीले चर्चा परिचर्चा र बहस गऱ्यौँ। वास्तवमै सुदूरपश्चिमका जनताले हामीले बहस गऱ्यौँ, एउटा निचोडमा हामीले पुर्यायौँ कि अब सुदूरपश्चिमले जनताले खुसी मनाउनु पर्छ, र क्याबिनेटमा हिजो मात्रै गोपाल मान श्रेष्ठ मन्त्रीज्यूले अगाडि बढाइसक्नु भएको छ। सुदूरपश्चिम र मध्यपश्चिमका करिब 25 सामुदायिक कलेज आङ्गिकको रूपमा अगाडि बढिसकेको छ भने सँगै 20 करोड रुपियाँ पनि अगाडि प्रोसेसका लागि अगाडि बढिसकेको छ। यो अवस्थामा सुदूरपश्चिमेली जनताले अब खुसी मनाउनुको विकल्प छैन, भीम रावल, लेखराज भट्ट र गोपाल मान श्रेष्ठ शिक्षा मन्त्रीले बताइरहँदा यो विषयमा हामीले गहन रूपमा शिक्षाको बहस विश्लेषणलाई हामीले तार्किक निष्कर्षमा पुर्याउने प्रयास गऱ्यौँ, एउटा निचोडमा निकाल्ने प्रयास गऱ्यौँ। आगामी दिनमा हामी शिक्षाविद डाक्टर हेमराज पन्तसँग सहज रूपमा यसको विख्यात विश्लेषण हामी गर्नेछौँ। सुनिदिनुभयो, आभार व्यक्त गर्छु प्राविधिकमा आरडी राणालाई, थ्याङ्क यू सो मच भन्दै आजलाई कार्यक्रमबाट मनाउँ राजधानुक, भोलिसम्मका लागि बिदा माग्छु, अवस्था नमस्कार।